لا بحمد بحمد الحمد لله رب العالمين، والصلاة والسلام على رسوله الكريم وعلى آله وأصحابه أجمعين. أما بعد، فرمایا اگر دعا قبول ہونے میں دیر ہو اور قبولیت کے آثار معلوم نہ ہو تو گھبراؤ نہیں، کیونکہ اللہ تبارک و تعالیٰ ہر بات کو اچھی طرح جانتے ہیں، یعنی وہ ہر چیز کی مصلحت کو تم سے زیادہ جانتے ہیں، بس اس بات کو بھی وہی خوب جانتے ہیں کہ یہ نعمت جس کی تم درخواست کر رہے ہو تمہارے لیے مناسب ہے یا نہیں، اور مناسب ہے تو کس وقت اور کس حالت میں مناسب ہے. یہ بات ہر انسان کو پیش آتی ہے کہ بسا اوقات انسان دعا کرتا ہے اور ایسا لگتا ہے کہ جو کچھ میں نے مانگا تھا وہ مجھے ملا نہیں، بلکہ اس کے ملنے کے آثار بھی نظر نہیں آتے. حضرت والا نے اس ساتھ میں اس کی حقیقت بیان فرمائی ہے کہ دعا کی قبولیت کی حقیقت کیا ہے. دعا کی قبولیت ایک تو ایسی ہے جو نقد ہو جاتی ہے، جس میں ذرہ برابر تاخیر بھی نہیں ہوتی. وہی ہے جو پہلے عرض کیا تھا کہ دعا بذات خود عبادت ہے، اور اللہ تبارک و تعالیٰ اس کے ہر دعا کے اوپر اجر لکھتے ہیں، اور ہر دعا جو ہے وہ باعث اجر و ثواب کرتی ہے. اس لحاظ سے تو ہر دعا فوراً قبول ہے. اور دوسرا یہ ہے کہ قبولیت کے معنی یہ کہ جو کچھ تم مانگ رہے ہو وہ ملے. تو یہ مانگی ہوئی چیز کا ملنا جو بعض اوقات اس میں دیر رہتی ہے، بعض اوقات جو چیز بندہ مانگ رہا ہوتا ہے وہ اس کو ملتی نہیں، اللہ تبارک و تعالیٰ اس سے بہتر کوئی چیز عطا فرما دیتے ہیں جب اس کے حالات میں مناسب نہ سمجھے. تو جو چیز مانگنی ہے وہ ملنا کوئی ضروری نہیں کہ یعنی وہ چیز مل جائے، اور مانگتے وقت تو اللہ تبارک و تعالیٰ سے خوب جیسا میرے کہا تھا کہ مچل مچل کر اور اصرار کے ساتھ مانگو کہ اللہ مجھے یہ دے ہی دیجیے اپنی راست سے، مانگو تو ضرور اس طرح، لیکن اگر وہ چیز نہ ملے اور جب تک نہ ملے اس وقت تک اللہ تبارک و تعالیٰ سے کوئی شکوا نہ ہو. کیوں نہ ہو؟ اس واسطے کہ میری بھلائی کی بات وہی بات بہتر جانتے ہیں کہ کس میں میری خیر ہے، کس میں میری بھلائی ہے، دنیا کے اعتبار سے بھی آخرت کے اعتبار سے بھی. تو اس اوقات ایک بندہ رابع نادان وہ مانگتا ہے کوئی چیز اور بہت اہتمام کے ساتھ مانگ رہا ہوتا ہے، لیکن اس کو پتہ نہیں ہوتا کہ اس کے عواقب اس کے نتائج اس سے آپ کا گزر ہونے والے ہیں. ایک چھوٹے سے بچے کو دیکھو، وہ چاقو مانگ رہا ہے، چوری مانگ رہا ہے ماں باپ سے اور ضد کر رہا ہے، اور اگر اس کو نہ مل جائے تو روتا ہے، چلاتا ہے، پریشان ہوتا ہے، اور جو نہ دے اس کو دشمن سمجھتا ہے، لیکن حقیقت میں وہ ماں باپ جو اس کے ہاتھ سے چھری چھین رہے ہیں وہ اس کے خیر خواہ ہیں، جانتے ہیں کہ اگر یہ چھری اس کو دے دی تو یہ اپنا کام تمام کر لے گا. تو اس واسطے یہ اللہ جل جلالہ کے اوپر دعا کرنے کے ساتھ ساتھ یہ توکل رکھنا ضروری ہے، یہ بھروسہ رکھنا ضروری ہے کہ میں مانگ تو رہا ہوں لیکن میں اس بات کا یقین اور بھروسہ ہے کہ اللہ تبارک و تعالیٰ وہ چیز عطا فرمائیں گے اپنے فضل و کرم سے جو میرے حق میں بہتر ہو. اب دیکھو انسان جو ہے وہ اس کی عقل محدود، اس کی سمجھ محدود، اس کی نظر محدود، کہاں تک وہ انسان ادراک کر سکتا ہے کائنات کے حقائق کا، وہ تو ظاہری چیزوں ہی کی طرف نظر جاتی ہے اس کی، اس کو پتہ نہیں ہوتا کہ اس کا انجام کیا ہونے والا ہے. اللہ کتنے واقعات دنیا میں ہر انسان کو پیش آتے ہیں کہ کسی چیز کی بہت طلب لگی ہوئی تھی اور دن رات اس کی فکر میں کل کا بیٹھا تھا کہ جس طرح مجھے مل جائے، مل نہیں رہی تھی، افسوس ہو رہا تھا، غم ہو رہا تھا، نہیں ملی، افسوس ہوا، غم ہوا، بعد میں کھل گیا کہ اگر مل گئی ہوتی تو اس کے اوپر جان پر مل جائے. میرے ساتھ ایسا واقعہ دیوبر سبق بیٹھا ہے، اسے جانا تھا کے لیے کوشش ہو رہی ہے کہ جہاز میں سیٹ مل جائے، وہ مل نہیں رہی، بہت توڑ ٹوک ہو رہی ہے، سواری سے لگا رہے ہیں، سب کچھ ہو رہا ہے، مل کے نہیں دے رہی، یہاں تک کہ تاریخ آگے گزر گئی اور وہ یعنی نہیں ملی. بڑا بڑا خطرہ کہ بھائی مل جاتی تو کتنا اچھا ہوتا. معلوم ہوا کہ وہی جہاز اس پر سیٹ کی توڑ ٹوک کر رہے تھے، وہ اغوا ہو گیا. اب اگر کہیں مل گئی ہوتی تو ایک عذاب بچا ہوتا ہے، مصیبت کھڑی ہو گئی ہوتی، اللہ تعالیٰ نے بچا لیا ہوتا. تو انسان کیا پتہ لگا سکتا ہے کہ کون سے واقعے میں اس کے لیے خیر ہے، کس واقعے میں اس کے لیے شر ہے؟ اللہ تبارک و تعالیٰ ہی بہتر جانتے ہیں. دیکھو حضرت بادشاہ نے قرآن کریم کے اندر حضرت موسیٰ حضرت خضر علیہ السلام کا واقعہ جو بیان فرمایا ہے، وہ در حقیقت اسی حقیقت کو کھولنے کے لیے بیان کرتا ہے. حضرت موسیٰ علیہ السلام کو صبر کرایا باقاعدہ خضر علیہ السلام کے پاس جاؤ، اور صبر کرایا لمبا چوڑا، اس میں تھک گیا حضرت موسیٰ علیہ السلام، اور وہ سارا واقعہ ہم کو بیان فرمایا قرآن کریم میں، یہی دکھانے کے لیے بیان فرمایا کہ تم جس کائنات کے اندر جو واقعات ہو رہے ہوتے ہیں تمہیں ان کا ایک ظاہری شکل نظر آتی ہے، اس ظاہری شکل کا ظاہری شکل اس کی کچھ اور ہوتی ہے اور اس کی حقیقت اس کے پیچھے کچھ اور ہوتی ہے. یہ تکمیلی کارخانہ جو ہے وہ اسی طرح چل رہا ہے، تمہاری آنکھوں سے پوشیدہ ہے، تمہاری فکر سے پوشیدہ ہے، تمہارے خیال سے پوشیدہ ہے. وہ اللہ تبارک و تعالیٰ پر آرام کنٹرول کر رہے ہیں، وہی جانتے ہیں کہ کون سی چیز بہتر ہے. سنا ہوگا واقعہ موسیٰ علیہ السلام خضر علیہ السلام کے ساتھ گئے، اللہ تعالیٰ نے کہا تھا کہ صحبت میں رہو کچھ دیر، خضر علیہ السلام سے نے کہا تو پھر تم میرے ساتھ چلنے سے روک لو، تمہیں صبر نہیں ہوگا کچھ دیر. کہا کہ نہیں اللہ ان شاء اللہ میں صبر کروں گا اور میں آپ کے ساتھ رہنا چاہتا ہوں. اچھا بھائی چلو، لیکن جتنا جو کچھ میں کام کروں اس کے بارے میں پوچھ رہا ہوں جب تک میں خود نہ کہوں. اچھا جی ان شاء اللہ اب چلیں. تو وہاں جا کے جس کشتی میں بیٹھے کشتی والوں نے حضرت خضر علیہ السلام کو بزرگ سمجھ کر وہ بغیر کرایہ کے ویسے ہی سوار کر لیا تھا، بغیر کرایہ کے سوار ہو گئے. جب چلتے چلتے جب کشتی منزل کے قریب پہنچنے لگی تو حضرت خضر علیہ السلام نے اس کشتی کا ایک تختہ جو ہے نکال دیا، اس میں سوراخ ہو گیا. وہ صاحب صاحب کیا یہ بیچارے کشتی والے، انہوں نے بے بغیر اجرت کے ہمیں سوار کرایا اور آپ جو ہے وہ کشتی کا تختہ نکال کر کھا رہے ہو. کشتی والوں کو بڑا خط ہوگی کیونکہ کشتی میں سوراخ ہو جائے، پانی اندر آ جائے تو کشتی وہ ڈوب جاتی ہے. کیا کشتی کا تو بہت پہلے کہا تھا سکتے تھے میرے ساتھ تو صبر نہیں ہوگا تم سے. اچھا جی غلطی ہو گئی، معاف کرنا، اب آئندہ جا چلوں گا. پھر چلے اکثر مصیبت کی چیز یہ آئے، بچہ چڑھا کر کھیل رہا ہے بچوں کے ساتھ، کہیں میدان میں ایک بچہ کھیل رہا تھا، اس بچے کو پکڑ کے اس کی گردن اٹھا کے اور گردن الگ کر دی اور قتل کر دیا. اب موسیٰ علیہ السلام کے تو حواس واقع ہو گئے، دیکھے یہ کیا حرکت کی، ایک بیچارہ نابالغ بچہ اور ایک تو ویسے کسی کی جان لینا حرام، نابالغ سے تو اور زیادہ، تم نے جناب دیکھ کے اس کا سر پھاڑ دیا، سر الگ کر دیا، تو برا کام کیا تم نے؟ پتی نہ سید دوسرا بڑی کہا تھا کرے گا میرے ساتھ تم سے صبر نہیں ہوگا، अच्छा जी, अब आज आकर मैंने कोई बात की तो मेरा आपका साथ नहीं, फिर आप जो है वो मुझे अलग कर दिए, फिर मैं नहीं आगे चले। तो वहाँ एक बस्ती में दाखिल हुए, बस्ती वालों से काफी मुसाफिर है, हम लोग जमाने में बस्ती लोग ये लोग मुसाफिरों की मेहमानी किया करते थे, तो हमारी मेहमानी करो। उन्होंने ऐसे वकील से जो मेहमानी करने से इनकार कर दिया। अब वो आगे चले तो एक दीवार जो है वो देखा गिर रही है, और खजर इस्लाम में जाके उसको पीला कर दिया और उसको मरम्मत कर दिया। तो अब मुसाने साहब ने ऐसे करते कहा, हजरत ये जो आपने दीवार की कर दी, अगर ये लोग ऐसे थे इन्होंने हमारी मेहमानी की थी तो इस काम से बड़ी उजरत मांग ली होगी, तो इससे हमारे खाने पीने का कुछ खर्चा हो जाता, लगभग हो गया। अब हाथा फिर आपको कहनी हो मैंने, अब मैं तुम्हारा साथ नहीं चल सकता, अब हजुदाई का वक्त आ गया, और अब बताता हूँ तुम्हें क्या करता था। बताया तो वो कश्ती जो थी वो उसमें मैंने खटकता इसलिए निकाला था कि ये जो कश्ती वाले थे बेचारे ये गरीब लोग थे और समंदर में मेहनत मजदूरी करते थे। तो आगे जाकर एक बादशाह था जो जो भी कोई अच्छी कश्ती होती थी उसको बस छीन लेता था और छीन कर रख लेता था। तो मैंने सोचा कि बादशाह के पास अगर जाएंगे तो बादशाह की कश्ती पकड़ देगा, इसमें कोई ऐप पैदा कर दूँ ताकि बादशाह उसको पकड़े नहीं, इसलिए ऐप पैदा किया मैंने। और वो जो बच्चे को तो मैं देखा मैंने कत्ल किया, तो वो इस वजह से कि ये बच्चा जो है बड़ा होकर ये अपने माँ बाप को भी ये खुद जो है बड़ा संकट होना था इसको, और संकट में और कुकुर में आगे बढ़कर ये अपने माँ बाप को भी नुकसान पहुँचाता और हो सकता है उनको भी कुकुर मुबतला कर देता। तो अल्लाह ताला ने ये चाहा कि इसको कत्ल कर दिया जाए और इसकी जगह औलाद उसको नेक मिले जो उसको आएगा सही रास्ते पर रखते। और ये जो दीवार मैंने सीधी थी तो असल में ये तो यतीम लड़कों की थी, इसके दीवार में ये खजाना दबा हुआ है और अगर ये गिर जाती तो खजाना जो है वो बाहर खुल के आ जाता, लोग लूट लाट के ले जाते इन यतीमों का माल। तो इस वास्ते मैंने सोचा कि ये इसकी दीवार को सीधा कर दूँ, अब यतीमों से क्या पैसे पैसे ले लें, इनको सीधा करके और फिर ये जब बड़े हो जाए तो अपने खजाने से फायदा उठाएं। और ये सब कुछ जो कुछ करना रहा हूँ ये कुछ अपनी राय से नहीं किया, सब मेरे परवरदिगार का हुक्म था, अल्लाह ताला ने फरमाया था ऐसा करो, तो किया था मैंने, अपने तरफ से कुछ भी नहीं कर रहा। ये सारा वाक्य जो सुनाया, अब अगर देखो कि वही एक आदमी कश्ती में सफर कर रहे हैं किसी की, उसकी कश्ती को खराब करना शरीयत के दबाव से हराम नहीं है, समझे, चाहे एक देवी से हो गुना आप नाजायज काम एक देवी से भी नाजायज नहीं होता, देवी जायज नहीं था। और बच्चे को कदर करने का तो कुछ सवाल ही पैदा नहीं होता। आज भी कहते भैया ये लड़का जो है बड़ा शरीर है और इसके माँ बाप को खराब करेगा, लाओ मैं क्या कदर करूँ, तो किसी को भी इजाजत नहीं हो सकती इसकी, हराम है ये काम करना, चाहे किसी से हो कि अपने माँ बाप को हराम ना करे, सब भी हराम है। खजर साहब कर बैठ ये काम क्यों, समझ लो बात दरअसल ये है कि अल्लाह तबारक व तआला जो कायनात का सारा निजाम चला रहे हैं उसमें कितने वाकयात पेश आते हैं, देखने में अच्छे लगते हो बुरे लगते हो, ये सब अल्लाह तबारक व तआला की हिकमत के तहत अंजाम पा रहे हैं। उन्हें जानता है इस कायनात का मजमूई मफाद और इस कायनात के मजमूई मसाले से उसके सिवा कोई वाकिफ नहीं, वही फैसला करता है कि किस वक्त क्या वाक्य बिठाना है, किसकी कितनी उम्र होनी है, कितने अच्छे जिंदा रहना है, कब उसको मौत आनी है, कब बीमारी आनी है, कब तकलीफ आनी है, कई मुसीबत आनी है, कब परेशानी आनी है, ये सब अपने हिकमत से होता है फरमाते, समझे ना। अब किसी के बारे में तय कर लिया मसलन अल्लाह तबारक व तआला ने कि इसकी मौत का जो वक्त है वो फया वक्त है, उस वक्त में इसको मौत आनी है। क्या कर लिया? अब अल्लाह ताला अपने फैसले को नाकाम करवाते हैं अपने कुछ कारिंदों से। वो कारिंदे आम तौर पर होते हैं फरिश्ते, फरिश्तों के जरिए अल्लाह ताला अपने फैसलों की तकदीर कराते हैं, नाकाम करवाते हैं। नाकाम कर लिया तो फला जगह वबा भेजनी है, फरिश्ते के जरिए भेजेंगे। फला जगह गलगल आना है तो अल्लाह ताला अपने फरिश्तों के जरिए गलगल आ जाएंगे। फला जगह खुशहाली पैदा करनी है, पैदावार पैदा होनी है, फरिश्तों के जरिए कराएंगे। तो कारिंदे हैं, फला को मौत देनी है, मलकुल मौत आ जाएगा। अब ये सारे के सारे जो कारिंदे हैं अल्लाह सुब्हानहु व तआला के, ये अल्लाह ताला के इन तकवीनी अहकाम की तामील कर रहे हैं, उसको नाकिस कर रहे हैं। फर्ज करो फैसला कर लिया कि ज़ैद का इंतकाल फला वक्त होना है, फला वक्त। अब उस इंतकाल के लिए मलकुल मौत को भेजें, इज़राइल इस्लाम को भेजें, तो भी जाओ वो कब करो। तो इज़राइल इस्लाम जो है वो क्या कर रहे हैं, उसको मौत वापस कर रहे हैं ना, उसके ऊपर रूह कब्ज़ कर रहे हैं। तो जिस वक्त वो रूह कब्ज़ कर रहा होता है वो कतई कोई मुजरिम नहीं है। क्यों उसको क्या किया जाए, मुझे कतल कर दिया इन्होंने, क्यों? इस वास्ते कि अल्लाह तबारक व तआला के बराह रास्त तकवीनी हुक्म के जरिए वो उसकी रूह कब्ज़ कर रहे हैं। तो अल्लाह के हुक्म के ताबे कर रहे हैं, ना कोई जुर्म है ना कोई गुनाह है, समझे ना। तो आम हालात में तो अल्लाह तबारक व तआला अपने तकवीनी अहकाम की तामील के लिए फरिश्तों को मुकर्रर करते हैं, लेकिन उनकी 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 मशीयत है, वो चाहे तो किसी इंसान को भी मुकर्रर कर, किसी काम की नहीं। तो हज़रत अली सलाम को अल्लाह ताला ने ये तकवीनी पैगंबर बनाया, यानी तकवीनियात के लिए अहकाम की तामील उनके सपुर्द, ऐसे फरिश्तों के सपुर्द होती है, उनके सपुर्द थे इंसान। लेकिन इंसान ऐसे थे कि आप निगाहों से पोशीदा कर दिया उसको, आप निगाहों से पोशीदा, और इस काम के ऊपर काबू कि हमारे तकवीनी अहकाम को बेदा। अब वो कश्ती में सफर करते करते हुक्म आ गया अल्लाह का, तोड़ दो सकते इसका तख्ता, तोड़ दो। तो तख्ता इसी तरह टूटा जैसे कि अगर कोई फरिश्ता आके तोड़ता, तो अल्लाह की मशीयत से ऐसा टूटा। या आगे चलकर लड़का अगर आया, अल्लाह तबारक व तआला ने उनको हुक्म दिया कि कत्ल कर दो, मार दो, या ऐसा ही हुआ ऐसे मलकुल मौत को हुक्म दिया कि जाओ इसकी रूह कब्ज़ कर लो। और ऐसा ही हुआ जैसे कि उसको वही खड़े खड़े मौत आ जाती खुद ही अल्लाह ताला के हुक्म से, ऐसे ही खजर साहब के जरिए आ गए। वो तकवीनी अहकाम के पैगंबर थे, इस वास्ते उनके जरिए अल्लाह तबारक व तआला ये काम करा रहे हैं। मूसा अलैहिस्सलाम और हम आप जो है वो इस पुरसरार दुनिया से नाबाकिफ थे, और इस पुरसरार दुनिया से अलग है। हम तो इस बात के मुकल्लफ है कि जो जाहिर में हमें नजर आ रहा है, जो आंखों से नजर आ रहा है, उससे मुताबिक अमल करें, उसके मुकल्लफ है। चुनाचे हमें इजाजत नहीं है कि किसी को कत्ल करते इस वजह से कि भाई खराब करेगा अपने वाले ने, हमें इजाजत नहीं है कि किसी कश्ती में सुराख करते इस वजह से कि भाई आगे चल कर इसको कातिल पकड़ना रहे, हमें इस बात की इजाजत नहीं। हम तो जाहिरी अहकाम के पाबंद है। इसी बात को पूछा है आप तो चुप न रहा गया, मैं उसी को वादा तेरा सबर करूंगा, लेकिन चुप न रहा गया। पैगंबर से शरीयत के पैगंबर से आंखों के सामने एक ऐसा अमल हो रहा है कि किसी की जान ली जा रही है बगैर वजह के, तो कैसे चुप रहते मूसा अलैहि सलाम? उनका मंजर ये था कि बोले एतराज करें, और मंजर ये था कि उसको तस्लीम न करें इस बात को, वो किया उन्होंने। लेकिन हज़रत अली सलाम दूसरी इसी वास्ते जब मूसा अलैहिस्सलाम गए थे हज़रत अली सलाम के पास, तो शुरू में हज़रत अलैहिस्सलाम ने कहा, जैसे देखो भाई तुम्हें अल्लाह ने ऐसा इल्म दिया है जो मुझे हासिल नहीं, और मुझे ऐसा इल्म दिया है जो तुम्हें हासिल नहीं, यह अल्लाह तुम्हारा बता रहे तकसीम कर रखी है, लिहाजा तुम अब मेरे साथ रहते तुम्हारे बस में नहीं होगा चलना। चुनाच दो वाक़ जब देखिए पूछा इस्लाम ने, और ये आदमी के साथ हमारे गुजार रहे हो, ये कुछ और मखलूक है और इसका दायरे काम कुछ और है और ये कुछ और ही चक्कर में है, मेरे बस का नहीं है इनके साथ चलना। तो उनको भी इतमान हो गया क्या, मतलब हो गया बस झलक देख ली, वो मकसद था वो दिखा दिया। अल्लाह तबारक व तआला ने अपने कारखाने तकवीन की झलक दिखानी थी वो दिखा दी, और हकीकत के वादे फरमा दी कि देखो कायनात में जो कुछ हो रहा है, जहाँ जहाँ जो कुछ हो रहा है, तुम्हारी जो जाहिर की निगाहें बसा औकात उसकी हिस्मत नहीं समझ पाती, तुम समझते हो जुल्म हो रहा है, तुम समझते हो खत्म हो रहा है, तुम समझते हो ये बच्चे के ऊपर ये क्या कहने की क्या कुछ देख रहे हो, तुम पता चलता है कि ऐसा वाला यार कैसा जुल्म हो रहा है बच्चे के साथ, ये क्या कहेंगे कैसे तो मुबतला है, लड़का आ गया तुम्हें होता के साथ लड़का आ गया, इतने बड़े लोग मारे गए, इतना बड़ा जुल्म हो गया, अल्हम्दुलिल्लाह इस कसम की बातें दिमाग में आ जाती हैं, इसलिए आ जाती है कि तुम्हें उस छुपे हुए कारखाने तकवीन की का इल्म नहीं, इसके तहत इस पूरी कायनात का मालिक इस कायनात के निजाम चला रहा है, वो नहीं जानता है कि किस चीज को किस वक्त क्या वाकया पेश आना चाहिए। एक उसकी छोटी सी मिसाल ये समझ लो कि एक बाग है जिसका एक माली है, बाग का माली है, वो फलों के दरख्तों को फूलों के दरख्तों को उनमें छटाई करता है, उसको कटाई करता है, उसको हमवार करता है, उसको बराबर करता है, किसी किसी पौधे को निकाल देता है, किसी को लगा देता है, कोई पत्ता निकाल दिया कोई। अब अगर आप वो उस पत्ते की जबान से सुनो जिसको काट दिया गया, काट के फेंक दिया गया, वो तो कहेगा मुझको जुल्म हो गया, अच्छा खासा लगा हुआ था, मैं जिंदा था और मुझे ला के पानी ने काट दिया, काट के फेंक दिया, तो वो तो जुल्म ही समझेगा ना उसको। लेकिन वो मालिक जिसकी निगाह में पूरा बाग है, जिसे पूरे बाग की तहकीक करनी है, वो जानता है कि किस पत्ते को लगना चाहिए, किसको करना चाहिए, कौन सा पत्ता इस काबिल है तो उसको अब उठाकर फेंक दिया जाए, और कौन सा ऐसा है जिसको अभी सरोताजा रखना जरूरी है, वो ही जानता है। तो ये बाग कायनात का जो माली है, इस कायनात के बाग का जो माली है, वो फैसला करता है कि किस वक्त किसके साथ क्या होना है, तुम्हारी समझ में नहीं आ सकता, उसकी एक समझ में नहीं आ सकती, प्यारा क्या उसके आगे सर झुकाओ, उसके हुक्म पर है तस्दीक खास करो, उससे मशीयत पर हाजिर हो जाओ, उससे मशीयत और उसके फैसले को दूर कर दो, उसके ऊपर कोई ऐतराज कोई शिकवा कोई शिकायत तुम्हारे दिल में नहीं आनी चाहिए। ये है सारा राज इस पूरे वाक्य को बयान करने का, जो अल्लाह तबारक व तआला ने हज़रत मूसा अलैहिस्सलाम को वाक्य बयान करके हमें झलक दिखाई इसका था। अल्लाह इमाम राज़ी रहमतुल्लाह अलैह फरमाते हैं कि मैं तो इमाम राज़ी ने एक वाक्य लिखा है एक बुजुर्ग का, उन्होंने कहा कि जगत को पिछू जा रहा था दरिया के किनारे, तो मेरे दिमाग में आया कि कोई ना कोई उसका मकसद होगा, अल्लाह ताला कोई काम मकसद के बगैर नहीं करते, हर मखलूक जो कुछ हरकत कर रही है किसी मकसद से कर रही है, ये पिछू भी किसी मकसद से जा रहा होगा, तो जरा आज देखे ही कहाँ जाता है क्या करता है, ये दिमाग में आ गया। कहते मैं पिछू के पीछे चला, आगे आगे पिछू पिछू पीछे मैं जा रहा हूँ, यहाँ तक कि वो पिछू जो है वो एक दरिया के किनारे जाके खड़ा हो गया, मैं भी खड़ा हो गया, थोड़ी देर में देखा कि कछुआ तैरता हुआ आ रहा है दरिया में, कछुआ आया आके वहां किनारे लग गया जहां बिच्छू खड़ा हुआ था, अब बिच्छू जो है वो उछल के कछुए की फुट पर सवार हो, मैंने कहा देखो लेवल इसके लिए किश्ती भेजी समंदर पे सफर करने के साथ, तो चूंकि मुझे इसका पीछा करना है यार, मैं भी कश्ती में सवार हूँ, मैं भी सवार हूँ उसके पीछे पीछे, ابو قشوا اس کو لے کے سمندر اس کو دریا کے اندر چلا 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 جہاں تک دوسرے کنارے پہنچا. میں بھی بالکل دوسرے کنارے جب پہنچا تو کشوا جو ہے جا کے کنارے لگ گیا, تو کشتی جو گودی پہ لگ گئی اور بچھو جو ہے اچھل کے وہ باہر کنارے کے اوپر. میں بھی کشتی چھوڑ کے کنارے کے اوپر بڑے گا, اب یہ دیکھے کہاں جاتا ہے. اب وہ آگے آگے بیٹھے لگی, جاتے جاتے دیکھا کہ ایک سامنے ایک درخت کے نیچے ایک آدمی سو رہا تھا, یہ اس طرح پڑا بچھو. تو میرے دماغ میں آیا کہ یہ جاتے اس کو کاٹے گا بچھو. میں چلتا رہا جب چلا قریب پہنچا تو دیکھا کہ وہ جو آدمی سو رہا تھا اس کے سر کے اوپر ایک سانپ بڑا زہریلا سانپ سر اٹھائے ہوئے کھڑا ہے اور قریب ہے اس کو ڈسٹر. بس اس نے اپنا پھن اٹھایا تھا ڈسنے کے لیے, کچھ ارادہ ہی کیا تھا, اس لیے میں بچھو پہنچ گیا. بچھو جا کر سانپ کی گٹھ پر سوار ہوا اور سانپ کو جو ڈسا تو سانپ ٹیم بھی کھا کے گر پڑا اور بچا. اور وہ بچھو جو ہے وہ چلنے لگا, اتنے میں سونے والے کی آنکھ کھل گئی جو سو رہا تھا. اس نے دیکھا کہ میرے قریب میں ایک بچھو جا رہا ہے, تو اسے پتھر اٹھایا اور اس بچے کو مارنے کا ارادہ کیا. میں نے جا کر ہاتھ پکڑ لیا, میں نے کہا بھائی یہ بچھو جو ہے یہ تمہارا محسن ہے, اللہ تعالیٰ نے کہاں سے بھیجا تمہاری جان بچانے کے لیے. میں خود پیچھا کرتا ہوا آ رہا ہوں, کہاں سے اللہ تعالیٰ نے بھیجا, اس طرح کچھے کو بھیجا, کچھے کو بتوار ہو کہ یہاں آیا, یہاں اس لیے آیا کہ تمہارے اوپر سانپ رکھنے والا تھا, یہ تمہارے یہ سانپ کے اوپر سوار ہو کے اس نے تمہارا جو ہے تمہاری جان بچائی ہے. تم سوچا یہ بچھو اب مارنے کے یہ محسن تھا تمہارا, اللہ میں نے بھیجا. تو کہتے وقت آگے چل کے چلنے کی ہمت نہیں ہوئی, کہاں تک کس کس چیز کی کھوج لگائے کہ کائنات کی کون سی چیز کس مصلحت کے تحت کس حکمت کے تحت جا رہی ہے, کیا اس کا فائدہ ہے, کہاں تک آپ کھوج لگائے. اور یہ چھوٹی سی عقل کہاں تک ادراک کرے گی اس مصیبت کی حکمتوں کا جو پوری کائنات کا کارخانہ چلا رہا ہے, کیسے اس کا ادراک کر سکتی ہے, کیسے بات کر سکتا ہے. اب بھی کسی واقعے میں دیکھ لو, اگر اپنی عقل چلاؤ تو اسی واقعے کے اندر اپنی بے شمار راز ہیں. ارے بھائی کیا نام ہے, جب کشتی کو عیبدار بنانا تھا تو آخر کشتی کا ڈھکن ہی کیوں توڑا, کوئی اور عیب پیدا کر دیا ہوتا. بچہ اگر وہ ماں باپ کو گمراہ کرنے والا تھا تو میں نہیں کیوں کیا تھا اس کو, پہلے پیدا نہ کرتے, پہلے سے اچھی اولاد دی ہوتی. اب یہ سوال کوئی کرے جواب ہے کوئی, کچھ پتا نہیں کیا ہوا, اللہ جانے کیوں پیدا کی. ایک بات تو سمجھ آ گئی کہ میں اس کو مارا اس لیے کہ یہ ماں باپ کو خراب کرتا, جب خراب کرتا تھا تو پیدا کرنے کی ضرورت نہیں سوچتا, اسی کو پیدا ہی نہ کرتا, بچپن ہی مر گیا ہوتا. لاؤ جواب اس کا کہیں گے ڈھونڈ, کوئی جواب نہیں. یہ جو بچوں کا واقعہ سنایا, بھائی سانپ پہ بچا تو لیا اس کو, سانپ پہ جائی کیوں بیچتے ہی نہیں سانپ, تکلیف بنی کیا ضرورت ہے کہ بچھو وہاں سے آئے اور کشوا اس کے اوپر کشوے کے اوپر سوار ہو اور پھر دیکھا پاس کرے اور پھر جا کر اس کو بچائے. ارے بھائی آتے ہی رہتا صاحب, اللہ کی بچیاں نہیں گزر سکتی تھی, اللہ کی حکمت یہ بھی ہو سکتا تھا کہ صاحب آتا ہی رہا. تو ہر واقعے کے اندر ایسے سوالات ہیں جن کا جواب انسان کی عقل نہیں دے سکتی. سمجھ لو کہ یہ وہ مقام ہے جہاں انسان کی عقل کو سخت مانتی ہے. نہر جائے پر تو کماں کا افسر کہ جہاں سفر پایا جاتا, یہ وہ جگہ ہے جہاں انسان کو خاص سفر ڈال دینی پڑتی ہے. کہاں تک کیوں 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 کی گردان کہاں تک کرو گے, اور ہر کیوں کا جواب کا جواب تمہیں مل نہیں سکتا. جب یہ بات ہے تو ٹھیک ہے, اب تو تمہارا کام بندے کے حیثیت سے ہے تو مانگو ضرور اللہ تبارک و تعالیٰ سے، کیوں مانگنے چاہتے وہ مانگو جائز کیا، لیکن اللہ کے اوپر فیصلہ چھوڑ دو، وہی جانتا ہے کہ تمہارے حق میں کیا بہتر ہے کیا بہتر نہیں، لہٰذا اگر کوئی دعا قبول ہونے میں دیر ہو رہی ہے، قبول ہونے میں تمہارا جو مانگا تھا وہ ملنے میں دیر لگ رہی ہے یا مل نہیں رہا، تو شکوا نہ کرو، شکوا نہ کرو، اعتراض نہ کرو اللہ کی تقدیر پر، وہی ہے جو کائنات کا کارخانہ چلا رہا ہے، وہی جانتا ہے کہ تمہارے حق میں کون سی چیز کس وقت بہتر ہوگی، اس وقت بہتر نہیں ہوگی، لہٰذا دعا کر کے مطمئن ہو جاؤ، کیا کہہ کر کہ سب میں وہ اللہ تفیلوں ملے گا، میں دعا تو کر رہا ہوں لیکن ساتھ میں میں نے اپنا معاملہ اللہ کے سپرد کر دیا ہے، وہی دیکھنے والا ہے بندوں کا کہ کون سے بندے کے لیے کیا چیز مناسب ہے کس وقت مناسب، دعا ضرور مانگو، اصرار کے ساتھ مانگو، لکش کر کر مانگو، مچل مچل کر مانگو، بچے کی طرح مانگو، ضرور مانگو، لیکن ساتھ ساتھ یہ بھی سمجھو کہ فیصلہ اسی کا ہے، میرے حق میں جو بہتر ہوگا وہی کرے گا، بس یہ ہے بعبدیت کا اور یہ ہے اللہ تعالیٰ کے ساتھ تعلق کا، عنابت کا تقاضا، اللہ تبارک و تعالیٰ اپنا فضل و کرم سے ہم سب کو اس کے اوپر عمل کی توفیق عطا فرمائے۔ وصلى الله تعالى على خير